स्ट्रेटजी पे कंट्रीब्यूट किया है।
सामाइन, इस वक्त हफ्ते की सुबह के 6:30 भारत में 7 और यहां वाशिंगटन की घड़ियों में जुमे की शब के 9:30 बजे हैं। खबरों के एक नए बुलेटिन के साथ अंजुम हेरल्ड गिल आपकी खिदमत में हाजिर है। मुंबई की एक अदालत ने एक खातून फोटो जर्नलिस्ट की आबरू रेजी के मुकदमे में 3 अफराद को सजाए मौत और 1 को उम्र कैद की सजा सुनाई है। इस बारे में तफसीलात नई दिल्ली से सुहेल अंजुम की रिपोर्ट में।
मुंबई की एक अदालत ने गुज़श्ता साल शहर की सुनसान पड़ी शक्ति मिल में एक फोटो सहाफिया के साथ इज्तिमाई ज्यादती के मामले में 3 अफराद को सजाए मौत और 1 को उम्र कैद की सजा सुनाई है। ये लोग इससे पहले उसी कंपाउंड में एक और खातून को इज्तिमाई ज्यादती का निशाना बना चुके थे। अदालत ने खवातीन के खिलाफ जराइम को रोकने से मुतल्लिक बनाए गए नए कानून के तहत पहली बार सजा सुनाई है। इससे कबल अदालत चारों मुलजिमों कासिम बंगाली, विजय जाधव, मोहम्मद सलीम अंसारी और सिराज रहमान को दोनों मामलों में कसूरवार ठहरा चुकी थी। इस्तगासा उज्ज्वल निकम ने मुलजिमों के लिए सजाए मौत की दरख्वास्त की थी। अदालत ने अपने फैसले में कहा कि मुलजिमों के नज़दीक कानून का कोई एहतराम नहीं है और उनमें इसलाह की कोई गुंजाइश नहीं है। चूँकि कानून नाफिज करने वाली एजेंसियों ने उनके खिलाफ कोई कार्रवाई नहीं की, इसलिए उनके हौसले बुलंद थे। अदालत ने सवाल किया कि अगर इस मामले में मौत की सजा नहीं सुनाई जाएगी तो कैसे मामलात में सुनाई जाएगी। अदालत ने मजीद कहा कि अगर मुलजिमों को कम सजा दी जाएगी तो समाज में गलत पैगाम जाएगा। इनका जुर्म पूरे समाज के लिए सबक है कि इस किस्म के घिनौने जराइम माफ नहीं किया जा सकते। सिराज रहमान के नाबालिग होने की वजह से उसे मौत की सजा नहीं सुनाई जा सकी। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
2 माह पहले मशरकी भारत में कबायली पंचायत के हुक्म पर एक औरत के साथ इज्तमाई ज्यादती के हुक्म के बाद भारतीय सुप्रीम कोर्ट ने मगरबी बंगाल की रियासत को हुक्म दिया है कि चूंकि वो उस कबायली औरत के बुनियादी हुकूक का तहफ्फुज करने में नाकाम रही है, इसलिए वो इसके साथ होने वाली ज्यादती की तलाफी करे। इस वाक़े से न सिर्फ भारत में जिनसी तशद्दुद के जारी मसले की अहमियत उजागर हुई है, बल्कि कबायली पंचायतों की जानिब से दी जाने वाली सजाओं की जांच पड़ताल भी शुरू हो गई है। इस बारे में अरू पांडे की रिपोर्ट। मगरबी बंगाल के एक दूर उफ्तादा सब्बुलपुर नामी गांव की पुरसकून जिंदगी में इस साल जनवरी के अवाखिर में अचानक हलचल मच गई। संथाल कबीले की 20 साल लड़की का कहना है कि एक दूसरे कबीले के मर्द के साथ ताल्लुकात रखने पर इसके हमसाओं ने इसके साथ इज्तमाई ज्यादती की। पुलिस ने कबीले के सरदार समेत 13 अफराद को इस सिलसिले में गिरफ्तार किया है। मुबैना तौर पर कबीले के सरदार ने सजा के तौर पर हुक्म दिया था कि इस लड़की के साथ ज्यादती की जाए, क्योंकि इसका खानदान 25,000 रुपये देने में नाकाम रहा था। गांव की एक रिहायशी मलका टूडो का कहना है कि वो सारी कार्रवाई की ऐनी शाहिद है। उसने कहा कि संताल कबीले के अरकान इस फैसले में शामिल नहीं थे। मलिका का कहना है, संताल कबीले के लोग वहां सिर्फ तमाशाई के तौर पर खड़े थे और उनका इस फैसले में कोई किरदार नहीं है। सियासी लीडर अपने आप को बचाने के लिए सारा इल्ज़ाम अब संथालों पर आयद कर रहे हैं। भारत के वसी वरीज देही इलाके में इस तरह की देहाती पंचायतें कोई गैर मामूली बात नहीं है। यहाँ गांव के बड़े तनाजात को निमटाते हैं और मकामी रवायात को तोड़ने वाले मुलजिमान के खिलाफ फैसले सादिर करते हैं और मकामी रवायात को तोड़ने वाले मुलजिमान के खिलाफ फैसले सादिर करते हैं। भारत के सबसे बड़े कबीले के सीनियर लीडर नित्यानंदा हेम्बरम कहते हैं कि गैंगरेप का हुक्म संथालियों ने नहीं बल्कि सियासी रवाबत रखने वाले गांव के लोगों ने दिया था। उनका कहना है,
They have got a very high order of decision making process.
संथाल पंचायत का फैसला साजी का अमल बड़े आला नज्म व जब्त से होता है। इनके इंसाफ के निजाम में मुतलका लोगों को कभी सजा नहीं दी जाती, वो बाहमी रजामंदी से मसला सुलझाते हैं। मशरकी रियासत मेघालय की नॉर्थ ईस्टर्न हिल यूनिवर्सिटी के प्रोफेसर परसेनजीत बिस्वास का कहना है कि कबायली पंचायतियों को सियासी जमातों ने यरगमाल बनाया हुआ है। बिस्वास कहते हैं,
The identity of the Santals as a tribe here is under grave threat because the very
बतौर कबीला संथालों की शनाख्त सख्त खतरे में है,
کیونکہ جس سماجی نظم و ضبط پر ان کی شناخت قائم ہے اسی سے کھیلا جا رہا ہے، اور یہ کام چند بیرونی قوتیں اپنا سیاسی، مالی اور معاشرتی رسوخ استعمال کرتے ہوئے کر رہی ہیں، اور یہ اثرات اتنے تنقیدی ہیں کہ ان سے قبائل کے سماجی رواج کی تحقیر ہوتی ہے اور انہیں اس طرح سے دکھائے جانے کی کوشش کی جاتی ہے جیسے کہ وہ بہت ہی وقیانوسی ہوں۔ اس اجتماعی زیادتی کے خلاف پھیلنے والے اشتعال اور ماورائے قانون عدالتوں پر جاری سخت تنقید کے دوران مغربی بنگال سے تعلق رکھنے والے سنتھال قبیلے کے ارکان نے اپنے روایتی رسم و رواج کے تحفظ کے لیے سڑکوں پر احتجاج شروع کر دیا ہے۔ مظاہرین نے سینٹرل بیورو آف انویسٹیگیشن سے مطالبہ کیا ہے کہ وہ اس بات کی تحقیق کرے کہ کون لوگ اس نوجوان قبائلی لڑکی کے گینگ ریپ کا حکم دینے میں ملوث تھے۔ اس لڑکی کو فروری میں ہسپتال سے فارغ کر دیا گیا تھا اور اس کے واپس گاؤں جانے کے امکانات بہت کم ہیں۔ سپریم کورٹ کا کہنا ہے کہ اس قبائلی لڑکی کا مقدمہ عورتوں کے خلاف جارحیت کی ایک مثال ہے اور جسے روکا جا سکتا تھا۔ انجم ہیرلڈ گل، وائس آف امریکہ، واشنگٹن۔ ڈرونز اوباما حکومت کی دفاعی پالیسی کا مرکزی حصہ ہیں اور امریکی ایئر فورس اب ڈرونز کی تربیت پر زیادہ توجہ دے رہی ہے۔ اس بارے میں لوئس ریمیرس کی رپورٹ شہناز نفیس کی زبانی۔
بغیر ہواباز کے پرواز کرنے والے ان طیاروں کے پس پردہ انسانی ذہن کار فرما ہوتے ہیں۔ بطور ایک سینئر آپریٹر کے میں اس MQ-9 آلے میں موجود تمام کیمروں کو کنٹرول کرتا ہوں، اور میں کاروائی کے دوران زمین پر موجود اہداف پر نظر رکھتا ہوں۔ اسٹاف سرجن جیریما نے سیکیورٹی خدشات کے پیش نظر اپنا پورا نام نہ بتانے کی شرط پر بتایا کہ ان کی ذمہ داری ڈرون میں کیمروں کا زاویہ صحیح جگہ پر رکھنا ہوتا ہے اور اس بات کو یقینی بنانا ہوتا ہے کہ اس کا نشانہ صحیح ہو۔ ان کیمروں کی یہ تصویریں ویڈیو گیم کی اسکرین کی مانند ہوتی ہیں۔ وہ جو کچھ بھی کرتے ہیں ہمیں نظر آتا ہے، روزمرہ کے خرید و فروخت سے لے کر گھر سے باہر کپڑے وغیرہ دھونے تک۔ کسی ایک ٹھکانے کو کئی دنوں، ہفتوں اور مہینوں دیکھنے کے بعد ہم اس قابل ہوتے ہیں کہ یہ یقین کر سکیں کہ یہ لوگ صبح کس وقت جاگتے ہیں، کس وقت گھر کے اندر ہوتے ہیں اور کس وقت گھر سے باہر۔ افغانستان اور عراق میں دو طویل جنگیں لڑنے کے بعد امریکہ ڈرون پروگرام کو ایک ایسا ہتھیار تصور کرتا ہے جو امریکی فوجیوں کو خطرے میں ڈالے بغیر دہشت گردوں کو ختم کرنے میں مدد کرتا ہے۔ پاکستان اور یمن جیسے ممالک میں اگر زمینی حقائق کو دیکھا جائے تو ڈرون کے نتائج کافی واضح ہیں۔ اہداف حاصل کیے گئے ہیں، لوگ مارے گئے ہیں۔ مصنف آڈری کورٹ کا کہنا ہے کہ پینٹاگون کو اب امریکی ڈرون کا ان کو زمین سے کنٹرول کرنے والے اہلکاروں پر اثرات کا احساس ہو رہا ہے۔ بعض صورتوں میں یہ ان لوگوں کے لیے جو ہدف بنا کر ہلاک کرنے کے عمل کا حصہ ہوتے ہیں بہت ہی مشکل کام ہے، بنسبت ان افراد کے جو زمین سے کئی ہزار فیٹ کی بلندی پر طیارے میں بیٹھ کر جنگ میں حصہ لے رہے ہوتے ہیں۔ امریکہ میں نئی ملٹری اسٹڈیز سے پتہ چلا ہے کہ ان ڈرونز کو چلانے والوں میں نفسیاتی بیماری، PTSD، انزائٹی، منشیات اور خودکشی کرنے کے واقعات سامنے آئے ہیں۔ جین اوٹو ایک ماہر نفسیات ہیں جو ڈرون طیاروں کے اہلکاروں اور لڑاکا طیاروں کے پائلٹ کی ذہنی صحت کے موازنے پر مبنی ایک رپورٹ کی نائب مصنف بھی ہیں۔ وہ کہتی ہیں، ایک فرد یہ سوچ سکتا ہے کہ چونکہ ڈرون کو کنٹرول کرنے والے جسمانی طور پر جنگ کا حصہ نہیں ہوتے اور ان کو کسی جسمانی نقصان کا خطرہ نہیں ہوتا، اس لیے ان میں ذہنی بیماریوں کے امکانات کم ہوتے ہیں، لیکن ایسا نہیں ہے۔ ہمیں پتہ چلا ہے کہ جنگ میں براہ راست یا بلا واسطہ شریک ہونے والوں کی ذہنی صحت پر اثرات سے متعلق اعداد و شمار ایک دوسرے سے کچھ زیادہ مختلف نہیں تھے۔ سٹاف سرجنٹ جیریمی کے لیے اسکرین کے سامنے بیٹھنا اور نشانہ بنانے سے پہلے اپنے ہدف کی نشاندہی کرنا ایک بڑا چیلنج ہے۔ اوباما انتظامیہ پر اپنے اتحادیوں اور امریکہ کے اندر انسانی حقوق کے کارکنوں کی جانب سے دباؤ ہے کہ وہ ڈرون حملوں کو روک دیں، تاہم بظاہر ایسا لگتا ہے کہ ڈرون حملے جاری رہیں گے۔ شہناز نفیس، وائس آف امریکہ، واشنگٹن.
امریکی ڈرون پروگرام